नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा स्वागत छ। म रिमा बिसीको। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्चे लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको हो। यो कार्यक्रम हरेक शुक्रबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो जागरण 93.6 MHz बुटोल, सामुदायिक रेडियो धुरकोट 102.2 MHz गुल्मीबाट हरेक शनिबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म, रेडियो मुक्ति 95.5 MHz बुटोलबाट हरेक सोमबार बेलुकी 8 बजेदेखि 8:30 बजेसम्म, रूपन्देही एफएम 102 MHz हरेक सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो सिद्धगंगा 107.9 MHz अर्घाखाँचीबाट हरेक शनिबार साँझ 7 बजेदेखि 8 बजेसम्म प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीले 72 अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको सन्दर्भमा रहेर कार्यक्रम तयार पारेका छौं। कार्यक्रममा मानवाधिकारको अनुभूति गर्नका लागि 3 तहका सरकारले के गर्नु पर्ला भन्ने विषयमा तयार पारेको जनआवाज, कार्यक्रममा दण्ड पीड़ित समुदायहरूले कति बेला न्यायको अनुभूति गर्न सक्छन्, 3 तहका सरकारले के गर्न जरुरी छ, सो विषयमा दण्ड पीड़ित तथा एकल महिला सञ्जाल बाँकेका संस्थापक अध्यक्ष शोभा विशीसँग गरिएको कुराकानी।
कसले मेरो श्रीमानलाई मार्यो त्यसले न्याय पाउन सकेको छैन भन्ने जबसम्म यो अवस्था रहिरहन्छ नि, तबसम्म राज्यले चाहिँ यो कुरालाई चाहिँ ध्यान दिएर अब चाहिँ स्थानीय तहदेखि हुन्छ कि प्रदेश तहदेखि हुन्छ कि होइन केन्द्रीय स्तरदेखि हुन्छ कि यसलाई चाहिँ होइन यो अब राज्यले चाहिँ गर्न जरुरी छ।
रूपन्देही जिल्लाको समग्र मानवाधिकारको अवस्था र मानवाधिकार मैत्री संस्कृतिको विकासका लागि के कस्ता प्रयासहरू भएका छन्, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेसँग गरिएको कुराकानी।
जो मानव अधिकार सचेतनामूलक कार्यक्रम र उनीहरूको अधिकार र उनीहरूको चाहिँ एउटा मानवले मानव भएर बाँच्नको लागि के हो त उसको मानव अधिकार, त्यता चाहिँ हामी खास गरेर गरिसकेका छौँ संस्थाहरू मार्फत र स्थानीय तहहरूमा मार्फत तपाईँको सशक्तिकरणदेखि लिएर उहाँलाई सचेतना गराएको अवस्था छ।
साथमा लुम्बिनी प्रदेशमा मानव अधिकारको अवस्था कस्तो रहेको छ, राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिसहरूको कार्यान्वयनको अवस्था कस्तो रहेको छ, सो विषयमा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका निर्देशक सम्झना शर्मासँग गरिएको कुराकानी।
करिब 50% सिफारिसहरू चाहिँ कार्यान्वयन नै नभएको अवस्था छ। यो अवस्था हेर्दाखेरि एउटा मानव अधिकार अवस्थाको एउटा सूचक पनि हो राष्ट्रिय मानव अधिकार आयोग सिफारिसहरूको कार्यान्वयनको अवस्थालाई हेर्दाखेरि। त्यस कारणले आगामी दिनहरूमा सरकारले बढीभन्दा बढी यो आयोगको सिफारिसहरूलाई कार्यान्वयन गर्नेतिर चाहिँ ध्यान दिनुपर्ने आवश्यकता।
आजको कार्यक्रममा समेटेका छौँ। मानव अधिकार सम्बन्धी समाचार र विविध जानकारीका लागि www.inseconline.org लगन गर्नुहोला। कार्यक्रमको शुरूआत गर्छौं 72 अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा तयार पारिएको रेडियो सामग्रीबाट। हरेक वर्षको 10 डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ। सन् 1948 संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणा पत्र पारित गरेको ऐतिहासिक दिवसको सम्झना स्वरूप यो दिवसलाई मनाउने गरिन्छ। यो वर्षको अन्तर्राष्ट्रिय नारा रिकभर बेटर स्ट्यान्ड अप फर ह्युमन राइट्स र राष्ट्रिय नारा महामारीमा मानव अधिकार स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार भन्ने रहेको छ। विश्व मानव अधिकार दिवसका सन्दर्भमा अन्य मुलुक लगायत नेपालमा पनि धुमधाम सहित कोविडका कारण पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मनाइएको छ। यसलाई विश्व मानव अधिकार दिवसका रूपमा मनाउने भनी 4 डिसेम्बर 1950 संयुक्त राष्ट्रसंघीय साधारण सभाको 117 प्लेनरी बैठकले 423 खको घोषणा पत्र मार्फत स्वीकार गरेको छ। घोषणा पत्रमा संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्र र यसमा चासो राख्ने विश्वभरिका सबै संघ संस्था र समुदायलाई यो दिन अन्तर्राष्ट्रिय उत्सवका रूपमा मनाउनका लागि आह्वान समेत गरिएको छ। त्यसै कारण सन् 1950 हरेक वर्षको डिसेम्बर 10 विश्व मानवाधिकार दिवसका रूपमा विश्वभरि निरन्तर रूपमा कार्यक्रम गर्दै मनाउँदै आइरहेको पाइन्छ। संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्र र विश्वभरि छरिएर रहेका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था समुदाय र सामाजिक समूहहरूले पनि यस दिनमा विभिन्न उत्सवका कार्यक्रम गर्दै र विश्वव्यापी अभियानका रूपमा मनाउँदै आएका छन्। 10 डिसेम्बरलाई 1948 दिन संयुक्त राष्ट्रसंघ महासभाले जारी गरेको यो विश्वव्यापी घोषणा पत्र मानव अधिकारको एकमात्र अन्तर्राष्ट्रिय दस्तावेज हो। हुन त यो घोषणा पत्र राज्यहरूका लागि कानूनी रूपमा बाध्यात्मक दस्तावेज भने होइन, तर यो नैतिकता मूल्यमा आधारित महत्वपूर्ण दस्तावेज हो। 30 धारा रहेको यस घोषणा पत्रको धारा 1 यसको दर्शनलाई समेटेको पाइन्छ। र दुईले मानवाधिकारको मौलिक सिद्धान्तलाई उल्लेख गरेको छ। त्यस्तै धारा 3-21 नागरिक तथा राजनीतिक अधिकार र धारा 22-27 आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारको बारेमा उल्लेख गरेको छ। घोषणा पत्रमा उल्लेखित अधिकारको प्राप्तिका लागि व्यक्तिलाई अन्तर्राष्ट्रिय अधिकारको बारेमा उल्लेख गरेको छ। धारा 29 व्यक्तिको समाजप्रतिको कर्तव्यको बारेमा र धारा 30 यस घोषणा पत्रको गलत व्याख्या गर्न नपाउने कुराको सुनिश्चितता गरेको छ। उल्लेखित घोषणा पत्रमा निहित नागरिक तथा राजनीतिक अधिकार एवं आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार बारे संयुक्त राष्ट्र संघले सन् 1966 दुई अनुबन्ध समेत जारी गरी लागू भइसकेको छ। दोस्रो विश्वयुद्धमा करोड़ौं मानिसको मृत्यु, अमूल्य भवनहरूको ध्वस्त, सबैतिर हाहाकार, अभाव र भयले विश्व ग्रसित भयो। त्यस पश्चात विचारको स्वतन्त्रता, धर्मको स्वतन्त्रता, अभावबाट मुक्ति र भयबाट मुक्ति सहित विभिन्न चार स्वतन्त्रताका कुरा उठे। यसैलाई सम्बोधन गर्दै मानवाधिकारका विश्वव्यापी घोषणाको धारा 1 नै आत्मसम्मानका साथ मानिसको जिउने अधिकार प्रष्ट किटानी गरिएको छ। राष्ट्रसंघको अधिकारको बडा पत्रमा गनिने आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी र नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी दुवैको प्रतिज्ञा पत्रको प्रस्तावनामा हुबहु रूपमा अन्तर्निहित आत्मसम्मानलाई ध्यान दिँदै आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार र नागरिक तथा राजनीतिक अधिकार सुनिश्चित गरिएको छ। यसै बीचमा विश्वमा ठूला ठूला क्रान्ति र घटनासहित परिवर्तन भएको दावा गरिएको छ। आर्थिक विकास भयो भनियो तैपनि मानिसहरूमा कुपोषण व्याप्त छ। औषधि उपचार नपाउँदा अकालमा मृत्यु हुनु परेको छ। भोक रोग मान्छेको नियति बनेको छ। भय र अभावमा उनीहरू बाँच्न विवश भएका छन्। यस्ता समस्याबाट समाजलाई मुक्त गर्न तथा न्यूनीकरण गर्ने प्रयासले सार्थकता पाउन सकेको छैन, जसले गर्दा जनताका घाँस बाँस कपास जस्ता आवश्यकताको परिपूर्ति गर्न सकिएको छैन। सबैको जीवन सर्वाधिक महत्वपूर्ण हुन्छ। मानव जीवन यसै पनि महत्वपूर्ण छ। यस्तो जीवनलाई गरिमाका साथ व्यतीत गराउन सकियो भने मात्र जीवन सार्थक ठहरिन्छ। तसर्थ मानव जीवन उपभोग गर्दा गौरवको अनुभूति होस् भन्नका लागि केन्द्रमा मानव गरिमाको सम्मान स्थापित हुनै पर्छ। यसका लागि भय र अभावबाट मुक्ति हुन पाउनु पर्छ। यसरी मानव जीवन अभिशाप होइन वरदान हो भन्ने अनुभूति गराउन सकियो र जीवनका स्वतन्त्रताहरूको उपभोग गरेर मनुष्य जीवनलाई सार्थकता प्रदान गर्न सकिए मात्र यस 72 अन्तर्राष्ट्रिय मानवाधिकार दिवस मनाइले सार्थकता पाउनेछ। अहिले विश्व नै कोरोना महामारीको चपेटामा परेकाले नागरिकले सहज रूपमा स्वास्थ्य उपचार नपाएर ज्यान गुमाउनु परेको, बाल बालिकाहरू शिक्षाबाट वञ्चित हुनु परेको, महिला बाल बालिका, अपाङ्गता भएका व्यक्तिहरू, ज्येष्ठ नागरिकहरू, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरू बढी प्रभावित भएका घटनाहरू भइरहेका छन्। यसकारण नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने, भोकमरीबाट मर्नु नपर्ने, बासको सुनिश्चितता, निशुल्क शिक्षा, निशुल्क स्वास्थ्य सेवा र सम्मानजनक रोजगारीमा राज्यलाई जवाबदेही बनाउन मद्दत पुग्नेछ। यसो हुन सकेमा हामीले हरेक वर्ष 10 डिसेम्बरमा मनाउँदै आएको अन्तर्राष्ट्रिय मानवाधिकार दिवसले सार्थकता पाउन सक्छ। कार्यक्रमको शुरूआत गरौं मानवाधिकारको अनुभूति गर्नका लागि 3 तहका सरकारको भूमिका के हुन सक्छ भन्ने विषयमा तयार पारिएको जनआवाज।
मेरो नाम इता शर्मा बाके। अझै पनि समाजमा काम गर्दाखेरिमा जुन राज्यले दिनुपर्ने सुरक्षाहरू छ, चुनौतीहरू छन्, त्यसलाई अलिकति अझै पनि सहज रूपले प्राप्त गर्नलाई अलिकति गाह्रो छ। राज्यले चाहिँ नि उहाँहरूको लागि चाहिँ राम्रो व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ मलाई।
नमस्ते, म झबिन सुनाम अर्घाखाँचीबाट। मानवाधिकारको रक्षा र यसको अधिकार हनन भइरहेछ, यसको लागि हामीले जुन समाजमा रहेका विद्यमान जातीय प्रथा, महिलामाथि हुने विभेद, महिलामाथि हुने हिंसा, सबै खाले अन्याय अत्याचारलाई निरुत्साहित गर्दै समुन्नत समाजको निर्माणका लागि हामी अगाडि बढ्नुपर्छ।
यतिन्जेल सुन्दै हुनुहुन्थ्यो जनआवाज। अब सुनौ दण्डपीडित समुदायहरूले कति बेला न्यायको अनुभूति गर्न सक्छन् त। त्यसका लागि तीन तहका सरकारले के गर्न जरुरी छ सो विषयमा दण्डपीडित तथा एकल महिला सञ्जाल बाँकेका संस्थापक अध्यक्ष शोभा बिसी
हामी जतिको एकल महिलाहरूले त मानव अधिकारको अनुभूति गरेका पनि छौँ र त्यो अनकन्त्रामा जुन हुनुहुन्छ जसले सूचना पनि पाउन सक्नु भएको छैन होइन उहाँहरूलाई चाहिँ एकदम कष्टकर जीवन नै छ किन भन्दा उहाँहरूलाई आफ्नो मानव अधिकारकै बारेमा वास्तवमा उहाँहरूलाई थाहा छैन किनभने घाँस दाउरा र श्रीमानको मृत्यु हुने बित्तिकै उहाँहरूले घरबाट निस्किन पाउने अवस्था हुँदैन परिवार र समाजले त्यति छिटै उहाँहरूलाई स्वीकार्दैन त्यसकारणले गर्दा मानव अधिकार भन्ने विषय यस्तो चिज रहेछ खाँदा बस्दा हिँड्दा पनि लागू हुने कुरा हो त्यसकारणले गर्दाखेरि चाहिँ समग्र एकल महिलाको हकमा चाहिँ अनुभूति नगरेको पनि भन्दिनँ होइन सक्षम वर्गको एकल महिलाहरू बाहिर आउनु भएको छ शिक्षित वर्गको एकल महिलाहरू बाहिर हुनुहुन्छ उहाँहरू बोल्न सक्नुहुन्छ सजिलै विभिन्न ठाउँमा भाग लिन सक्नुहुन्छ र जुन अब विभिन्न सूचनाको पहुँच नपुग्ने ठाउँका एकल महिला दिदीबहिनीहरूले वास्तवमै मानव अधिकारको चाहिँ अनुभूति गर्न चाहिँ पाउनु भएको र द्वन्द्व पीडितको अवस्था पनि त्यस्तै छ हेर्नुहुन्छ भने हिजो द्वन्द्व सुरुवात भयो यतिका वर्ष विस्तृत शान्ति सम्झौता पनि भयो र त्यो पछाडि चाहिँ अहिले उहाँहरूले न्याय पाइरहेको अवस्था पनि छैन द्वन्द्व पीडितको अवस्था हेर्ने हो भने त उहाँहरूलाई एकदम गाह्रो छ
विशेष गरेर द्वन्द्वको समयमा एकल हुन पुगेका महिलाहरू होइन द्वन्द्व पीडितहरूको अवस्था कस्तो छ
एकदम नाजुक छ तपाईँलाई भन्नु पर्दा किन नाजुक छ भन्छु मैले भन्दाखेरि समग्रको हकमा भन्दिनँ किनभने द्वन्द्व पीडितमा पनि हिजो केही पैतृक सम्पत्ति भएको दिदीबहिनीहरूको हकमा चाहिँ त्यो अलिकति राम्रो छ सुधार छ परिवारले सपोर्ट गरेको ठाउँमा चाहिँ राम्रो छ तर कहीँ यस्तो छ भन्दा जब श्रीमानको खोजीमा बसिराख्नु भएको छ बेपत्ता परिवारहरू उहाँहरू होइन एउटा हकमा हेर्ने भने अर्को कुरा बिरामी अवस्थामा हुनुहुन्छ द्वन्द्व पीडितहरू उहाँहरूले स्वास्थ्य उपचार पाउनु भएको छैन अस्ति मात्र हामी नेपालगञ्जमा एकजना दिदीलाई समग्र यहाँको सङ्घ संस्था लगायत हामीले पनि द्वन्द्व पीडितले सहयोग गर्यौँ उहाँलाई चाहिँ पाठेघर क्यान्सर भएको थियो र उपचार अझै राज्यले त्यहाँ पनि व्यवस्थापन गर्न सकेको छैन र व्यक्तिले उठाएर राज्यले दिएको जम्मा 1,00,000 रुपियाँमा उपचार कतिसम्म हुन्छ त्यो महिलालाई र अब त्यस्तो अवस्था पनि छ अझै पनि द्वन्द्वकालको अवस्थाबाट जुन एउटा मानसिकता छ नि उहाँहरूको अहिले बाहिर निस्किन सक्ने अवस्था पनि छैन त्यसकारणले गर्दा उहाँहरूमा त झनै गाह्रो अवस्था छ
द्वन्द्व पीडितहरू जस्तो राज्यको पुनर्संरचना भएको छ होइन जुन स्थानीय सरकार छ प्रदेश सरकार छ संघीय सरकार तीन तहका सरकारहरू छन् र तीन तहका सरकारहरूले यहाँहरूको न्यायको निम्ति कतिको पहल गरेका छन् र यहाँहरूले कतिको न्यायको अनुभूति गर्नु भएको छ
मैले त वास्तवमा भनौँ भने साँच्चै भनेर पीडितहरूलाई जुन संस्था छ संस्थाले विभिन्न पहल गरेर केही कार्यक्रम छुट्याएर आफ्नो ठाउँमा छ सो स्फूर्त स्थानीय तहलाई साँच्चै हजुरहरूले सोध्नुहुन्न पनि सक्नुहुन्छ उहाँहरूले आफै बनाउने बजेटमा चाहिँ द्वन्द्व पीडितको लागि भनेर बजेट पनि बनाइँदैन क्या त्यहाँनिर चाहिँ किन भन्दा यो ठुलो विडम्बना हो नि आज दुई तिहाई सरकार छ फेरि पनि होइन त्यही पीडालाई खेपेर सरकार राज्यमा हुनुहुन्छ उहाँहरू त्यसलाई चाहिँ एक चरणको चाहिँ म यो आमूल परिवर्तन गर्दै जान्छु भन्ने पनि हुनुहुन्छ त्यहाँनिर भन्छु मैले त्यसरी हेर्दा चाहिँ त्यस कारणले गर्दा स्थानीय तहमा नगरेको म बाँकी जिल्लाको हकमा हो भने चाहिँ म स्वयं यहाँ द्वन्द्व पीडितको इस्युमा लड्छु मैले स्थानीय तहबाट त्यहाँ चाहिँ बजेट छुट्याएर केही कार्यक्रम गरौँ अन्यत्र क्षेत्रमा छैन द्वन्द्व पीडितलाई छुट्टै कार्यक्रम गरौँ भन्ने खालको चाहिँ अहिलेसम्म छैन
व्यवस्था फेरिए पनि द्वन्द्व पीडितहरूको
अवस्था फेरिएको छैन अवस्था चाहिँ फेरिएको छैन
अब हामी कुराकानीको अन्तिममा छौँ तपाईँ जस्तो द्वन्द्व पीडित एकल महिलाहरू जसले चाहिँ आफ्ना श्रीमान आफ्ना परिवारका सदस्यहरू गुमाउनु भयो उहाँहरूले न्यायको अनुभूति कतिखेर गर्नुहुन्छ तपाईँ जस्तो पीडितको निम्ति राज्यले के गर्न जरुरी देख्नुहुन्छ छोटकरीमा
म सर्वप्रथम त राज्यले हिजो एउटा अस्ति मात्र राष्ट्रपतिजीले आत्मदेश मार्फत चाहिँ एकल महिलाहरू जुन सामाजिक सुरक्षा भत्ता दिने निर्णय गर्नु त्यसको लागि राज्यलाई धन्यवाद पनि दिन चाहन्छु बल्ल कान खुलेछ राष्ट्रपतिज्यूको भन्ने कुरामा पनि हामी एकदम धन्यवाद दिन्छ त्यस्तै गरेर द्वन्द्व पीडितहरूलाई अब सरकारले चाहिँ अब न्याय दिनु छ अहिले नदिए कहिले दिनुहुन्छ उहाँहरूले होइन किनभने यो अवस्थामा हामीले न्याय पाउन सकेनौँ भने यति बेला दुई तिहाईको सरकारहरू मेला हामीले न्याय पाउन सकेनौँ भने अब कहिले न्याय पाउँछौँ त्यस कारणले गर्दा तत्कालीन अब अर्को युद्ध नहुनको लागि भन्छु मैले फेरि पनि होइन हिजो कसका निम्ति युद्ध सुरु गरियो के का लागि युद्ध सुरु भयो र तिनका बालबच्चाले जुन अहिले उचित शिक्षा पाउन सकेको छैन स्वास्थ्यको होइन ग्यारेन्टी गर्न सकेको छैन राज्यले र पाउन पर्ने क्षतिपूर्ति सही मूल्याङ्कन गरेर दिन सकेको छैन कसले मेरो श्रीमानलाई मार्यो त्यसले न्याय पाउन सकेको छैन भन्ने जबसम्म यो अवस्था रहिरहन्छ नि तबसम्म राज्यले चाहिँ यो कुरालाई चाहिँ ध्यान दिएर अब चाहिँ स्थानीय तहदेखि हुन्छ कि प्रदेश तहदेखि हुन्छ कि होइन केन्द्रीय स्तरदेखि हुन्छ कि यसलाई चाहिँ होइन यो अब राज्यले चाहिँ गर्न जरुरी छ अब पनि यसलाई नै यत्तिकै हो मिचेरै द्वन्द्व पीडितहरूको पीडालाई उनीहरू बोल्न सक्दैन उनीहरूको आवाज बाहिर आउँदैन भन्ने गरिन्छ भने हिजो उहाँहरूले उठाएको कति बुधेबाट चाहिँ हिजो युद्ध सुरु गर्नुभएको हो त्यो आफैलाई उहाँहरूलाई पनि थाहा छैन म 40-42 कति बुधेबाट चाहिँ उहाँहरूले युद्ध सुरु गर्नुभएको न्याय पाएन भनेर सुरु गर्नुभएको त्यो भोलिको दिनमा पीडितहरूले त्यो पनि सुरुवात नगरोस् भन्ने चाहिँ मेरो कामना हो त्यस कारणले गर्दा सम्बोधन गरोस् यो पनि अझै हामी आग्रह छ राज्यलाई होइन जुनसुकै सरकार आए पनि न्याय भएको कुरा चाहिँ हामी हेर्न चाहन्छौँ
उहाँ हुनुहुन्थ्यो द्वन्द्व पीडित तथा एकल महिला सञ्जाल बाँकेका संस्थापक अध्यक्ष शोभा बिसी। अब लागौं रूपन्देही जिल्लाको समग्र मानव अधिकारको अवस्था कस्तो छ। मानव अधिकार मैत्री संस्कृतिको विकास गर्नका लागि के कस्ता प्रयासहरू भएका छन्? रूपन्देहीका प्रमुख जिल्ला अधिकारी पीताम्बर खिमिरे।
राज्यभरिकै मानव अधिकारको अवस्था र रूपन्देहीको पनि मानव अधिकारको अवस्थाको सम्बन्धमा लगभग अवस्था उस्तै हो। कतिपय जिल्लाहरूमा मानव अधिकार सम्बन्धी चेतना र कानून कार्यान्वयनदेखि लिएर विभिन्न कारणहरूले पनि यो क्षेत्र विशेष र ठाउँ विशेष पनि फरक हुने गर्नेछ। मैले भन्न खोजेको के भने शैक्षिक दृष्टिकोणले, चेतनाको दृष्टिकोणले र हरेक विकासको चाहिँ एउटा इन्डिकेटरको दृष्टिकोणले पनि रूपन्देही जिल्ला अलिकन अलि बढी चेतनशील, शिक्षित र मर्यादित जिल्लाको रूपमा चिनी भएको हुनाले फाटेफुटे घटनाहरू बाहेक समग्र क्षेत्रमा मानवाधिकारको अवस्था राम्रै भएको मैले चाहिँ महसुस गरेको छु। तर कतिपय क्षेत्रहरूमा, विभिन्न क्षेत्रहरूमा चाहिँ र विभिन्न ग्रुपहरूमा, विभिन्न वर्गहरूमा र विभिन्न विषयका सन्दर्भमा फाटेफुटे चाहिँ मानवाधिकार सँग मानव अधिकार फ्रेन्डली अथवा मानव अधिकार मैत्री व्यवहार र क्रियाकलापहरू नगरेको अवस्था पनि छ। त्यतापट्टि पनि हामी सुधारको लागि, थप मानव अधिकार मैत्री वातावरण बन्नको लागि र मनेका कानुनहरू, कार्ययोजनाहरू कार्यान्वयन गर्नपट्टि लाग्नुपर्ने अवस्था छ।
पहिलो मानव अधिकार रक्षक प्रशासन प्रहरी नेपाल सरकार हो र यसमा चाहिँ यहाँले अघि भन्नुभयो फाटेफुट घटनाहरू, केही गुनासाहरू आएको हिसाबले सिडो हिसाबले भनिरहँदाखेरि अब मानव अधिकार मैत्री वातावरणको सिर्जना गर्नको लागि यहाँहरूको पहल कस्तो रहेको छ, कसरी काम गरिरहनु भएको छ बताइदिनुहोस् न।
होइन, हामीले तपाईँको सेवा प्रवाह गर्दादेखि लिएर नेपाल सरकार ले तर्जुमा गरेका चाहिँ हाम्रो अहिलेका विद्यमान कानुनहरूको कार्यान्वयन गर्ने सन्दर्भमा, सेवा प्रवाह गर्ने सम्बन्धमा र हरेक चाहिँ हामी सार्वजनिक निकाय र सरकारी निकायहरूबाट सेवा प्रदान गर्ने निकायबाट चाहिँ सेवा प्रवाह गर्दाखेरि समग्र रूपमा हरेक दृष्टिकोणले मानव अधिकारको ख्याल गरेको अवस्था हुन्छ। तपाईँको जस्तै भन्नुहोस् जिल्ला प्रशासन कार्यालयबाट सेवा लिनु चाहिँ सेवा गरेर आउनुहुन्छ, त्यति बेला कोही वृद्ध आउनुहुन्छ, कोही अशक्त आउनुहुन्छ, कोही महिला हुनुहुन्छ र विभिन्न खालको विभिन्न समस्यासहित यहाँ चाहिँ सर्भिस लिन आउनुहुन्छ। त्यसै गरी त्यस्ता व्यक्तिहरूलाई पनि हामी सेवा प्रवाह गर्दाखेरि हाम्रो सिनियर सिटिजनहरूलाई, त्यसपछि गएर अपाङ्ग अथवा महिलाहरू, यस्तोलाई हामी सेवा प्रवाह गर्दाखेरि उहाँहरूको अवस्थाको विचार गरेर मानव अधिकार र उहाँहरूको चाहिँ आफ्नो अवस्था अनुसारको सेवा दिने हामी त्यो परिपाटीको सुरु गरेका छौँ। त्यसलाई पनि हामी मध्यनजर राखेर सेवा प्रवाह गरेको अवस्था छ। त्यस्तै गरी तपाईँले भन्नुहोस् अब हाम्रो क्षेत्रमा कुनै महिलाहरू भयो, बालबालिका हुने हिंसाहरू, महिलाप्रति हुने दुर्व्यवहारका कुराहरू, त्यसपछि गइसकेपछि तपाईँको कानुन कार्यान्वयनमा को सन्दर्भमा चाहिँ हुन सक्ने केही कमी कमजोरीहरू, एउटा व्यक्तिले आफू मानव भएको नाताले मानवको रूपमा बाँच्न पाउने उसको अधिकार कुण्ठित भएका र कसैले कुण्ठित गराउन संलग्न भएका यी विभिन्न परिघटनामा परेका मान्छेहरू तपाईँ हाम्रो सम्पर्कमा आउनुहुन्छ, त्यति बेला हामीले कारवाही गर्नुपर्ने, उसलाई कानुनी उपचार दिलाउनु पर्ने अवस्था छ भने सम्बन्धित निकायहरूमा पठाउने, आफ्नै कार्यालयबाट अथवा प्रहरी कहाँ चाहिँ तपाईँको उसबाट चाहिँ उपचार हुन्छ त्यतापट्टि पनि हामीले सहयोग र सहजीकरण गर्ने गरेका छौँ। त्यसै गरी चाहिँ तपाईँको कहीँ तत्काल हामी ठाडो आदेश गरेर हुने ठाउँमा, तत्काल करेक्सन गर्न सक्ने ठाउँमा त्यस ढङ्गले पनि चाहिँ करेक्सन गर्ने र अगाडि बढ्ने आदेश निर्देश गरेको अवस्था छ। खास गरेर सुरक्षा निकायको तर्फबाट शान्ति सुरक्षा कायम गर्ने लगायत अन्य चाहिँ मुद्दा मामिलाका कुराहरू सबैको सेवा प्रवाह गर्ने सन्दर्भमा, नागरिकहरूलाई कानुन कार्यान्वयन गर्ने सन्दर्भमा, कसैलाई चाहिँ केही सन्दर्भमा नियन्त्रणमा लिनु पर्यो अथवा चाहिँ प्रहरीहरूले गर्ने आफ्नो सेवा प्रवाह गर्दाखेरि र शान्ति सुरक्षा कायम गर्दाखेरि पनि मानव अधिकारलाई एकदम उच्च प्राथमिकता दिएर मानव अधिकार मैत्री ढङ्गले चाहिँ गर्नको लागि हामी आदेश निर्देश गरेको अवस्था छ र सुरक्षा निकाय पनि अधिकतम रूपमा त्यस ढङ्गले चाहिँ आफ्नो प्रयासहरू अगाडि लगेको अवस्था छ। त्यसै गरी जिल्लाभित्र सरकारी तवरमा सरकारी कार्यालयहरू, त्यसपछि विभिन्न मानव अधिकार क्षेत्रमा काम गर्ने राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरू अथवा चाहिँ विभिन्न गैर सरकारी सङ्घ संस्थाहरू मानव अधिकारको क्षेत्रमा क्रियाशील सबै सम्बद्ध सबै सरकारवाला पक्षहरूसँग पनि हामी बेला बेलामा अन्तर्क्रिया, छलफल, संवाद र समन्वय र सहकार्य गरेर जिल्लामा मानव अधिकारको हनन, मानव अधिकार विरुद्धका कामहरू हुन नदिन, यसलाई न्यूनीकरण गर्न कहीँ कहीँ चाहिँ भइहाले कानुनी उपचारको लागि सँगसँगै हामी हिँडेका छौँ। यसरी समग्र रूपमा मानव अधिकारप्रति प्रतिबद्ध भएर हामी अगाडि बढेको छ।
राज्यको पुनर्संरचना भइसकेपछि केही क्षेत्राधिकारका विषयमा पनि कति मानव अधिकार अल्पत्र पर्छ कि, अथवा जो चाहिँ पीडितहरू छन्, यहाँ सिडी साहबले अघि भने जस्तै पीडितले अनुभूति गर्ने गरेर न्यायको पहुँचमा पुगेनन् कि, न्याय पाएनन् कि भन्ने कुराहरू पनि कहिलेकाहीँ सुनिन्छन्। पीडितहरूलाई न्यायमा पहुँच पुर्याउनका लागि यहाँहरूको पहल र यहाँहरूको जवाफदेहिता कस्तो छ बताइदिनुहोस् न छोटकरी।
अनि यसमा यस्तो छ तपाईँको के भने सबैले अहिले हरेकले आफ्नो सेवा प्रभागदार होस् अथवा शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा होस् अथवा कानुन कार्यान्वयन हरेक दृष्टिकोणमा हरेक मान्छेले हरेक संस्थाले र हरेक सेवा प्रदायकले मानव अधिकारप्रति संवेदनशील भएर चाहिँ काम गर्नुपर्ने अवस्था हुन्छ। त्यतापट्टि हामीले त्यो संस्कृति विकास गर्नु र त्यसलाई कार्यान्वयन गर्नको लागि एउटा हामी फेसिलिटेट गरेको अवस्था छ। अर्को कुरो भनेको तपाईँको जो मानव अधिकारले सचेतनामूलक कार्यक्रम र उनीहरूको अधिकार र उनीहरूको चाहिँ एउटा मानवले मानव भएर बाँच्नको लागि के हो त उसको मानव अधिकार त्यतापट्टि हामी खास गरेर गरिसकेका छौँ संस्थाहरू मार्फत र स्थानीय तहहरूमा मार्फत तपाईँको सशक्तिकरणदेखि लिएर उहाँलाई सचेतना गराएको अवस्था छ। अर्कोतिर हामी कहाँ त्यस्तो गुनासाहरू लिएर आउने र मानव अधिकार विरुद्धको कहीँ काम भएको छ भने त्यसलाई हामी तत्कालै अग्र के अरे उच्च प्राथमिकता राखेर त्यसलाई सम्बोधन गर्ने सम्बन्धित निकायमा लेखेर पठाउने अब उसको अवस्था अनुसार गम्भीरता अनुसार हामी त्यसलाई त्यो गर्छौँ र तत्कालकै आदेश निर्देश गरेर अघि मैले भने आदेश निर्देश गरेर हुने ठाउँमा हामीले त्यसरी आदेश निर्देश गरेर पनि त्यसको चाहिँ ऊ गरिरहेको अवस्था छ। र अर्को कुरा तपाईँले अघि भन्नु भने यो चाहिँ तीन तहको सरकारमा कति मानवाधिकारको विषय अब कानुनी अन्यलका कारणले विभिन्न कारणले के अरे ओझेलमा पर्छ कि अथवा त्यस्तो व्यक्तिहरूले न्याय पाउँदैन कि भन्नु त्यस्तो चाहिँ हुँदैन किनभने स्थानीय तहहरूमा पनि तपाईँको कानुनी साक्षरताका कुराहरू सबै कुराहरू र उहाँहरूको जुरिडिक्सनभित्र पर्ने काममा उहाँहरूले गर्ने अवस्था छ। त्यसै गरी हाम्रो क्षेत्रमा पर्नेमा हामी गर्ने अवस्था छ। हामी त खास गरेर प्रहरीलाई पनि सामुदायिक प्रहरी मार्फत मानव अधिकारसँग चाहिँ एकदम सचेतना फैलाउने मानव अधिकार सम्बन्ध विभिन्न चाहिँ गोष्ठी कार्यक्रमहरू त्यस्तो उसको चाहिँ आयोजना गर्ने र प्रहरीलाई पनि त्यस्तो किसिमको तालिमहरू लगायत यी कामहरू यी गतिविधिबाट चाहिँ यसलाई मानव अधिकारप्रति प्रतिबद्ध भई मानव अधिकारको संरक्षण गर्नको लागि सबै आफ्नो ठाउँमा लागेको अवस्था छ। यसलाई अघि बढाउन सक्यौँ अझ प्रभावकारी बनाउनको लागि सबै मिलेर काम गर्नुपर्ने देख्छु म।
हामी कुराकानीको अन्तिममा छौँ। अन्तिममा जो चाहिँ आवाजविहीनहरू हुनुहुन्छ जसले राज्यको अनुभूति गर्न पाएका छैनन् गरिब छन् मधेसी छन् दलित छन् मुस्लिम समुदाय छन् लैङ्गिक यौनिक अल्पसङ्ख्यक छन् यस्ता खालका समुदायहरूलाई न्यायमा पहुँच पुर्याउनको लागि र राज्यको अनुभूति राज्य छ है भनेर राज्यको अनुभूति दिलाउनको लागि यहाँहरूको जवाबदेहिता के हुन्छ अन्तिममा?
होइन हाम्रो जवाबदेहिता मैले अघि पनि भनिसकेँ हाम्रो संवादको क्रममा पनि मैले धेरै तपाईँलाई प्रश्न पारेँ। हामीले के भने मानव अधिकार सम्बन्धी हाम्रो चाहिँ अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू हाम्रो राष्ट्रिय कानुनहरू त्यसपछि गएर हाम्रो राष्ट्रिय कार्ययोजनाहरू कार्यविधिहरू यी सबैलाई प्रभावकारी कार्यान्वयन गर्न हामीले आफ्नो सेवा प्रवाहमा र शान्ति सुरक्षा काम गर्ने सम्बन्धमा यसलाई चाहिँ हामी संवेदनशील भएर लागू गर्नुपर्ने हुन्छ र कहीँ कतै तपाईँको मानवाधिकार चाहिँ को उल्लङ्घन गर्नेलाई पहिचान गर्ने जस्तो मानवाधिकार उल्लङ्घन गर्नेलाई तपाईँको सँगसँगै कानुनी कारवाहीको लगायतको कामहरू पनि अगाडि बढाउनु पर्ने हुन्छ। अर्को तेस्रो कुरो भनेको अघि मैले भने यो मानवाधिकार सम्बन्धी हाम्रा भइरहेका अहिले व्यवस्थाहरू प्रबन्धहरूको सम्बन्धमा सम्पूर्ण चाहिँ सबै चाहिँलाई जानकारी गराउने सचेतना दिने र उहाँहरूलाई सेन्सिटाइज गर्ने काम पनि सँगसँगै अडाउनु पर्ने हुन्छ र आफूले गरेको काममा मैले गरेको काम मैले दिएको सेवा मैले गरेको निर्णयले कसैको मानव अधिकार हनन भएको छ भनेर व्यक्ति आफैमा हामी सोधखोज गर्न थाल्यौँ र सेवा दिँदाखेरि र कुनै निर्णय गर्दाखेरि त्यो पक्षलाई विचार गऱ्यौँ भने तपाईँको मानव अधिकारको प्रबन्धनमा मानव अधिकार संरक्षणमा बल पुग्छ जस्तो मलाई लाग्छ।
उहाँ हुनुहुन्थ्यो रूपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे जिल्लाको समग्र मानव अधिकारको अवस्थाको विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको मानव अधिकार शिक्षा रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब सुनौ लुम्बिनी प्रदेशमा मानव अधिकारको अवस्था कस्तो रहेको छ, राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिसहरूको कार्यान्वयनको अवस्था कस्तो छ? राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका निर्देशक सम्झना शर्मा।
कोभिड-19 महामारी र यसबाट सिर्जित सामाजिक आर्थिक तथा सांस्कृतिक क्षेत्रमा परेको प्रभाव नै मानव अधिकार सरोकार र अवस्थाको कुराहरू त्यो अन्तर्गत नै रहेको छ। विशेष गरेर थिमेटिक हिसाबबाट हेर्दाखेरि महिला बाल बालिका भएका व्यक्ति ज्येष्ठ नागरिक यस्तो व्यक्तिहरूको चाहिँ हक अधिकारहरू अनि कैदी बन्दीहरूको कारागारको अवस्था विशेष गरेर चाहिँ अझ स्वास्थ्यको अधिकार नै बढी चाहिँ प्रभावित भइरहेको अवस्था छ।
लुम्बिनी प्रदेशको अवस्थालाई हेर्दाखेरि महिला बाल बालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायहरूको अवस्था चाहिँ अलिकति प्रभावित कोविडको कारणले पनि भन्नुभयो। तीन तहका सरकारहरूले यो बीचमा चाहिँ आम नागरिकहरूको अधिकार सुनिश्चित गर्नको लागि कतिको समन्वयकारी भूमिका गरेको देख्नु हुन्छ, बताइदिनुहोस् न।
COVID-19 को यो संक्रमण र यसको महामारी नियन्त्रणको लागि सरकारले पनि केही प्रयासहरू गरिरहेको अवस्था नै हो। अब संरचनागत व्यवस्थाहरू गरेर नीति कानून नीति कार्यक्रम र बजेटहरू पनि त्यसमा लक्षित गरेर कामहरू अगाडि बढिरहेको, स्वास्थ्य सेवालाई चाहिँ अलिकति ग्रामीण स्तरसम्म त्यसको चाहिँ पूर्वाधारहरू निर्माण गर्ने कार्यहरूमा पनि केही सकारात्मक गरिरहेको अवस्था छ। तर त्यति हुँदा हुँदै पनि राज्यको चाहिँ एउटा स्वास्थ्य सेवा प्रवाहको एउटा संरचना उपलब्ध जनशक्ति उहाँहरूको परिचालनको अवस्थाले गर्दा नागरिकको चाहिँ स्वास्थ्य सेवा संविधानको चाहिँ मौलिक हक अधिकार भित्रको चाहिँ एउटा स्वास्थ्य सेवा सहज तरिकाबाट चाहिँ उपलब्ध हुन सकेको अवस्था छैन। शिक्षाको अधिकार बालबालिकाको शिक्षाको अधिकारहरू प्रभावकारी रूपमा उपभोग गर्न पाइएको अवस्था छैन। अहिले विद्यालयहरू बन्द भएको अवस्था छ। भर्चुअल विधिबाट गरिने सिकाइ सहजीकरणहरू पनि प्रभावकारी हुन सकेका छैन। धेरै बालबालिका इन्टरनेटको पहुँचमा हुनुहुन्न, उहाँहरूले चाहिँ अहिलेसम्म पनि पढ्न पाइरहेको अवस्थाहरू छैन। शिक्षा क्षेत्रलाई हेर्दाखेरि महिलाको अधिकार विषयलाई हेर्दाखेरि लैङ्गिक हिंसा बढिरहेको अवस्था छ। अहिले प्रहरीको तथ्याङ्कहरूलाई हेर्दा पनि गत वर्षभन्दा पनि बढी चाहिँ एउटा यो बलात्कार घरेलु हिंसा त्यस्तोमा चाहिँ अझै बढी केसहरू आएको घटनाहरू घटेको अवस्थाहरू प्रहरी कार्यालयको तथ्याङ्कहरूबाट पनि देखिन्छ। त्यस्तै गरेर ज्येष्ठ नागरिकहरूको स्वास्थ्यलाई नियमित चेक जाँच गर्नुपर्ने अवस्थाहरू, दीर्घ रोगीहरूको हकमा पनि औषधि उपचार गरिरहनु पर्ने अवस्थाहरू छ। तर पनि उहाँहरू चाहिँ अस्पतालसम्म जान नसकिरहेको कोरोनाको कारणले डर आवत जावतलाई चाहिँ भिडभाड आवत जावतलाई चाहिँ अझै डराइरहनु पर्ने अवस्था भएको कारणले गर्दाखेरि घरमै एउटा रोग पालेर बस्नु पर्ने अवस्था पनि छ। अब अपाङ्गता हकमा भन्नुपर्दा त अब पूर्वाधारहरूको निर्माण र विकास हामीले सधैँ नै ध्यान दिनुपर्ने कुरा हो, त्यो अझै पनि भइसकेको अवस्था छैन। उहाँहरूलाई चाहिँ अझै धेरै कठिनाई चाहिँ अपाङ्गता भएका व्यक्तिहरूले भोगिरहनु भएको भन्ने कुराहरू चाहिँ विभिन्न रिपोर्टहरूबाट आइरहेको छ।
नेपालमा विस्तृत शान्ति सम्झौता भएको 14 वर्ष पुगिसकेको छ, अझ पनि दण्ड पीड़ित परिवारहरूले न्याय नपाएका कुराहरू, बलपूर्वक बेपत्ता पारिएका नागरिकको अवस्था, सार्वजनिक नभएको अवस्था, यस्तो अवस्थामा जुन राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिसहरूको कार्यान्वयन पनि त्यति सन्तोषजनक नभएको कुराहरू पनि आइरहेको छ, यो विषयमा अवस्था कस्तो छ छोटकरीमा बताइदिनुहोस् न।
राष्ट्रिय मानव अधिकार आयोगले चाहिँ हालसालै एउटा आयोगको सिफारिसहरू र कार्यान्वयन अवस्था भनेर 20 वर्ष प्रतिवेदन चाहिँ सार्वजनिक गरेको छ। त्यसबाट पनि आयोगमा परेका मानव अधिकार भवनका कुजुरीहरू अनुसन्धान गरेर अहिले 1195 केसहरूमा चाहिँ आयोगले सिफारिस गरेको छ। सिफारिसको हकमा धेरै हकमा यो क्षतिपूर्ति राहतको कुराहरू मात्रै पीडितले प्राप्त गरेको अवस्था छ। तर दोषीलाई पहिचान गर्ने, दोषी पहिचान भएकाहरूलाई कारवाही गर्ने त्यो पाटोमा चाहिँ सरकारको भूमिका प्रभावकारी छैन। त्यसमा हेर्दाखेरि अहिले पूर्ण कार्यान्वयनको अवस्था राष्ट्रिय मानवाधिकार आयोगले गरेका जति पनि सिफारिसहरू छन् त्यसलाई चाहिँ जम्मा 13% मात्रै एउटा पूर्ण रूपमा कार्यान्वयन भएको छ। करिब 50% चाहिँ सिफारिसहरू चाहिँ कार्यान्वयनै नभएको अवस्था छ। यो अवस्था हेर्दाखेरि एउटा मानव अधिकार अवस्थाको एउटा सूचक पनि हो राष्ट्रिय मानव अधिकार आयोग सिफारिसहरूको कार्यान्वयनको अवस्थालाई हेर्दाखेरि। त्यस कारणले आगामी दिनहरूमा सरकारले बढीभन्दा बढी यो आयोगको सिफारिसहरूलाई कार्यान्वयन गर्नेतिर चाहिँ ध्यान दिनुपर्ने आवश्यकता देखि।
हामी कुराकानीको अन्तिममा छौं। अन्तिममा मानव अधिकार संस्कृतिको विकास गर्नका लागि राष्ट्रिय मानव अधिकार आयोगको भूमिका के हुन्छ?
राष्ट्रिय मानव अधिकार आयोगले चाहिँ आफ्नो रणनीति योजना नै तय गरेर एउटा मूल नाराको रूपमा घर घरमा मानव अधिकार शान्ति र विकासको आधार भनेर एउटा मूल नारा नै तय गरेको छ। विभिन्न सरकारका नीति योजना र कार्यान्वयनहरूलाई मानव अधिकार मैत्री बनाउन विभिन्न मानव अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू पनि सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रमहरू अलि दूर दराजसम्म लैजान र राज्यले गरेका हरेक क्रियाकलापहरूमा नागरिकको सहभागिता अभिवृद्धि गर्नेका कामहरूमा हामी अगाडि बढ्न सकेमा मानव अधिकार संस्कृति निर्माणलाई चाहिँ छ। र त्यस्तै गरेर अब स्थानीय तहहरूले चाहिँ पाठ्यक्रमहरूमा विद्यालयको पाठ्यक्रमहरूमा समेत मानव अधिकार शिक्षाहरूलाई चाहिँ समावेश गरेर त्यसको चाहिँ प्रशिक्षण गर्न सकेमा पनि मानव अधिकार संस्कृति निर्माणमा चाहिँ योगदान पुग्छ भन्ने मलाई लाग्छ।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका निर्देशक सम्झना शर्मा। लुम्बिनी प्रदेशमा मानव अधिकारको अवस्थाका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। यिनै विषयवस्तुमा चर्चा परिचर्चा गर्दा गर्दै मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगंज. हामीलाई nepalganj@insec.org.np मा पनि पत्र पठाउन र facebook.com/insecradio पनि कमेन्ट लेख्न सक्नुहुन्छ. त्यस्तै रेडियो जागरण 93.6 MHz बुटोलमा पनि पत्र पठाउन सक्नुहुन्छ. आजलाई मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ. अर्को साता यसै समयमा हाम्रो भेट हुने नै छ. प्राविधिक साथीहरू किशन बराल र सुदीप पहाडीलाई धन्यवाद दिँदै कार्यक्रम सञ्चालक मरिमा बिसीलाई पनि बिदा दिनुहोस्. नमस्कार.